آیت 22 کو دیکھتے ہیں. 22 فَلَمَّا رَأَى الْمُؤْمِنُونَ الْأَحْزَابَ, اور جب اہل ایمان نے دیکھا ان لشکروں کو, قَالُوا هَٰذَا مَا وَعَدَنَا اللَّهُ وَرَسُولُهُ وَصَدَقَ اللَّهُ وَرَسُولُهُ, تو انہوں نے یہی کہا, یہی تو ہے جس کا ہم سے وعدہ کیا تھا اللہ اور اس کے رسول نے, اور بالکل سچ فرمایا تھا اللہ اور اس کے رسول نے. اللہ اکبر, یہ کون سے جنونی لوگ تھے, جنگوں کو دیکھ کر, دشمنوں کو آتا دیکھ کر کہہ رہے ہیں الحمدللہ وہ چیز مل گئی جس کے اللہ نے ہم سے وعدے کیے تھے. کوئی فتح دیکھی تھی, مال غنیمت دیکھا تھا, دولت دیکھی تھی, کیا دیکھا تھا؟ یہ وہ دیکھا تھا جس کا ذکر سورت بقرہ کی آیت 155 میں گزر چکا, کہ وَلَنَبْلُوَنَّكُمْ بِالشَّيْءِ مِنَ الْخَوْفِ وَالْجُوعِ وَنَقْصٍ مِنَ الْأَمْوَالِ وَالْأَنْفُسِ وَالثَّمَرَاتِ. مصائب خمسہ, پانچ مصیبتیں تم پر آ کے ہی رہیں گی, اور ہم ضرور تم کو آزمائیں گے کسی قدر خوف سے, بھوک سے, مال اور جان اور پھلوں کے نقصان سے. ان کو پتا ہے کہ اللہ کے راستے میں آئیں گی مشکلیں, نہ آئیں تو وہ گھبرا جاتے ہیں کہ ٹھیک راستہ بھی لیا کہ نہیں. دیکھیے, آپ کو کسی شہر میں جانا ہوتا ہے نا, مثال لے لیجئے کہ آپ برمنگھم جاتے ہیں, اور جن کو پتا ہے برمنگھم کے راستے میں پانچ یہ چھوٹے چھوٹے گاؤں بھی آتے ہیں, جب پہلا آئے گا وہ کہیں گے راستہ ٹھیک ہے, دوسرا تو ٹھیک ہے, ایسے ہی ہوتا ہے نا. آپ جائیں برمنگھم کے راستے میں, کافی سفر طے کر لیں اور وہ پہلا سائن ہی نہ آئے, تو سوچ میں پڑیں گے نا کہ یہ راستہ ٹھیک نہیں ہے. اسی طرح لکھ لیں, اللہ کے راستے میں جب بندہ نکلتا ہے, جد و جہد ہوتی ہے اللہ کے دین کو پھیلانے کی, تو نمبر ایک خوف, پہلے تو لوگوں کا ہی خوف آ جائے گا, پیئر پریشر, لوگ کیا کہیں گے, سہیلیاں کیا کہیں گی, گھر والے نہ ناراض ہو جائیں, یعنی وہ اجتماعی ہو, انفرادی ہو, خاندانی ہو, دوستوں کا خوف ضرور آتا ہے, پتہ نہیں کیا ہوگا, میاں طلاق نہ دے دیں, یہ نہ ہو, پہلے تو یہی بڑا خوف ہوتا ہے کہ اجازت ملے گی کہ نہیں ملے گی. خوف اس راستے کی پہلی کڑی ہے, پہلا مائل اسٹون ہے اللہ کے راستوں میں نکلنے کا خوف, فیئر ہوتا ہے, یہ اندر کا خوف نہیں ہے, باہر کا خوف ہوتا ہے. پھر اس کے بعد جو کچھ نہ کچھ تو بھوک سہنی پڑتی ہے, صحابہ نے جب وہاں پہرا دیا ہوگا تو بھوکیں لگی, ان کھانا ہوگا گھر میں ان کے, لیکن اس وقت تو بھوک سہنی پڑی, آپ کے کھانا ہوتا ہے کھا ہی نہیں سکتے, موقع ہی نہیں ملتا, آپ وہ سجا ہی نہیں سکتے جو آپ کا دل کرتا ہے, یہ تو پھر ہوگا, پیٹ کے چونچلے اور دین کے کام ساتھ ساتھ نہیں چلتے, کبھی ہو بھی جاتے کبھی نہیں بھی ہوتے, تو جو اس کو ویک پوائنٹ بنا لیں گے ان کے لیے تو کام کرنا مشکل ہوگا. پھر تیسرا مائل اسٹون ہے نقص من الاموال والانفس, مال تو لگیں گے, اس رستے پہ مال کیسے نہ لگے, جہاں ہم وہاں ہمارا مال. دیکھیے, جہاں ہمارا دل ہوتا ہے نا وہاں مال چبھتا نہیں ہے, بس اتنی سی بات ہے, جہاں دل ہوتا ہے مال لگانا چبھتا نہیں ہے, گروسری پہ, کھانے پہ, کپڑوں پہ, سفر پہ, مہنگے ٹکٹس پہ جاتے ہیں نا, مال وہیں چبھتا ہے جہاں ہم نہیں ہوتے. سچی جو بات ہے, 100% بات ہے, میں حیران ہوتی ہوں اور نہ سمجھ کہتی ہوں ایسے دینداروں کو جو لوگوں سے مال کا تقاضا کرتے ہیں, ڈونیشنز مانگتے ہیں, خبر دینا, اطلاع دینا بالکل اور بات ہے, میں کہتی ہوں مال نہیں آپ چاہیے, آپ آئیں گے تو آپ بھی ہمارے ساتھ ہیں, آپ کا مال بھی ہمارے ساتھ ہے. ابھی یہ بات کرتے ہوئے مجھے ایک عجیب سی بات یاد آ گئی, یہ آپ کو پتہ نا کہ پشاور کا ایک سانحہ ہوا تھا دسمبر میں, اینڈ پہ بہت سارے لوگوں نے ظاہر ہے کہ بہت ہی کچھ کیا ہوگا, عبرت بھی تھی, تکلیف بھی, اور اگر آپ یہ سیریز میری سنیں تو اس میں لیکچرز میں نے کافی سارے اس بیس پہ بھی کیے, یہ جو پچھلا ٹرپ گزرا. ایک دن صبح میں اسکول میں تھی تو ہماری ایک سسٹر ہیں, ان کی شروع سے ہی عادت ہے, بری عادت ہی کہتی ہوں میں ان کو, لیکن وہ پھر نہیں بات آتی, میں نے کبھی اسکول کا کوئی پیسے ڈونیشن دیا, کیونکہ میں اتنی کیئرفل نہیں ہوں اور مجھے اور ذمہ داریاں, میں ہاتھ نہیں لگاتی, اور دے بھی کوئی تو فوراً کسی کو بلا کے دیتی ہوں. تو میں نے کہہ دی استاذہ مجھے آپ سے کہا میں آفس میں آئے. خیر میں گئی تو ایک لفافہ نکالا, اس میں ایک بینگل تھا اور ایک رنگ تھی, رنگ بلکہ اگلے دن دی انہوں نے, اور 7-10 ہزار کروڑ پیسے تھے. تو کہتی استاذہ یہ میں لے کے آئی ہوں. میں نے کہا کیوں لے کے آئی ہیں؟ کہتی کل ہم خبریں سن رہے تھے وہی جو پشاور کی, تو میرے میاں نے کہا کہ یہ تو بھائی ہمارے اوپر مسلمانوں پہ ایک قسم کا عذاب آیا ہوا ہے نا, تو اللہ کے نبی نے کہا کہ صدقہ کرنے سے مصیبتیں ٹلتی ہیں, تو یہ 10 ہزار کروڑ میں نے پاکستان پورے کے لیے صدقہ کیا, اور صدقے کے لیے اس سے اچھی جگہ کیا کہ میں اپنے اسکول میں ڈال دوں. میں نے سوچا جی ہمیں کیوں نہیں خیال آیا کہ ہم اپنے بلائیں تو ٹالتے ہیں نا صدقے کے بکروں سے, उन्होंने वो पैसे जो थे वो उस पूरे पाकिस्तान की बला को टलवाने के लिए डाल दिए। तो मैंने कहा ये कड़ा क्या? कहती ये आप इधर के लिए, यूके के लिए। मैंने कहा अच्छा ठीक है। मैंने आदत के मुताबिक मैंने कहा कि रखा इधर, लेकिन मैंने सबको बुलाया, मैंने कहा यहाँ से उठा ले, ले ले। अगले दिन आई कहती कि वो जो 10,000 है ना वो भी आप लंदन वालों को ही दे दें, इधर तो हम फिर और भी जमा कर लेंगे, तो वो आपकी मानत वहां पड़ी हुई है। जो मैंने नुकता आपको यहाँ समझाना है, जो मैं बहुत इंप्रेस हुई उनसे कि मैंने पाकिस्तान की तरफ से सदका किया। ये ऐसे नहीं होता, क्योंकि ये होता कब है? जब बंदे को यकीन होता है कि अल्लाह के नबी ने कहा है कि सदका अल्लाह के गजब की आग को बुझाता है, तो बंदा फिर ईमान लाता है। तो नक्स मिनल अम्वाली वल अनफुस होता है। और सच्ची जो बात है, जहां आपका दिल लगे ना वहां कुछ भी मुश्किल नहीं। जान माल क्या, लोग मरने के बाद के मसले पूछते हैं ये किधर दें। कई लोग हैं आए दिन कोई ना कोई पूछ रहा होता है ये चला गया, कुछ आ रहा है, ये पैसे का क्या करें, ये किसको दें। जब मर के भी देना है तो जिंदगी में देना भी कोई मुश्किल नहीं लगता, लेकिन बाज दफा जिंदगी में नहीं देते तो मर के भी देना मुश्किल लगता है। लेकिन अल्लाह के रास्ते में जान और माल का नुकसान तो होगा। चले माल का नुकसान तो समझ आ गया, वक्त भी लगता है, एफर्ट भी लगती है, और जो भी माली चीजें आप सबको ही पता है दीन के नाम पे जरूरतें होती हैं। अनफुस लगने में क्या है? क्या मर जाते हैं सारे दीन के ऊपर आकर? नहीं, अनफुस में फिर वक्त, जान, इमोशंस, जज्बात, बीमारियां, तकलीफें, परेशानियां, आपकी हेल्थ खराब हो रही है, आपका स्केड्यूल ही ऐसा बन गया कि आप कोई हेल्दी हैबिट इख्तियार ही नहीं कर पा रहे, यानी फिर इसमें जान नहीं रहती। वो फिगर आपका नहीं रहेगा जो आपको बड़ा प्यारा था, वो आपके उस वक्त ही नहीं है कि आप बाजारों में घूमें और अपनी पसंद से चीजें हासिल करें, तो ये तो फिर होगा। और बस समरात, फलों में भी कमी होगी। ये लोगों को यकीन है कि अल्लाह का ये वादा कि ये होगा, और इस वादे की सच्चाई पे वो खुशियां मनाते हैं। इसी तरह सूरत आल इमरान की आयत 186 में आता है, लतुबलवन्न फी अमवालिकुम व अनफुसिकुम, अलबत्ता हम जरूर तुमको आजमाएंगे तुम्हारे मालों और जानों में, वला तस्मउन्न मिनल्लज़ीना उतुल किताब व मिन क़ब्लिकुम व मिनल्लज़ीना अशरकु अज़न कसीरा, कि मुसलमानों तुम्हें लाजमन आजमाया जाएगा, तुम्हारे मालों में भी, तुम्हारी जानों में भी, और तुम्हें लाजमन सुनना पड़ेंगी बड़ी तकलीफ दे बातें इन लोगों से भी जिन्हें तुमसे पहले किताब दी गई और मुशरिकीन से भी पहले। बातें सुननी पड़ेंगी, मुस्लिमों से भी सुननी पड़ती है, गैर मुस्लिमों से भी सुननी पड़ती हैं। तो अल्लाह सुब्हान तआला कहते हैं कि इन लोगों ने सुना। अब मजे की बात देखिए, ये आप आयत पता नहीं इंजॉय कर रहे हैं कि नहीं, लेकिन मैं उनका ये जुमला बड़ा इंजॉय कर रही हूँ कि हाज़मा वादन अल्लाह व रसूलुहु। दुश्मनों को, अहजाब को जमा होकर आते हुए देखा तो सच्चे मोमिनों के मुंह से ये निकला, मुनाफिकों के मुंह से क्या निकला था? याद है आयत 12, इसी सूरत में पढ़ चुके हैं। मुनाफिकों ने जब देखा था ग्रोहों को आते तो क्या कहा था? मा वादन अल्लाह व रसूलुहु इल्ला गुरूरा, ये अल्लाह और उसके रसूल ने हमें धोखे की बातें दी हैं। कहते बड़ी बातें बड़ी अच्छी करते हैं, अमली तौर पे तो कुछ हमें दिखता नहीं। ये है फर्क मोमिन और मुनाफिक का, एक ही चीज है। दुश्मन आ रहा है, मोमिन किस अप्रोच से ले रहा है उसको? पॉजिटिव। और मुनाफिक उसको नेगेटिवली ले रहा है। रद्द अमल फर्क है, और रद्द अमल अंदर से निकलता है। आप जितने लोग बैठे हैं ना, कुछ भी इधर होगा ना तो आप में से हर एक अपने अंदर के मुताबिक कमेंट देगा। कोई कहेगा इट्स ओके, कोई कहेगा देखा। तो याद रखिए, अंदर खूबसूरत कर लें तो अल्लाह दीन के काम बहुत सारे लेगा आपसे मुझसे। रवैया अच्छा रखना चाहिए। सूरत बकरा 26 में हम पढ़ चुके हैं अल्लाह सुब्हान तआला ने क्या फरमाया था कि युदिल्लु बिही कसीरम व यहदी बिही कसीरा। अल्लाह ताला इसी कुरान के जरिए कुछ को गुमराह करता है और कुछ को हिदायत देता है। अच्छा चलिए, खुश तो हो गए। अब अगला रिस्पॉन्स क्या था? आयत कंटिन्यू होती है, वमा ज़ादहुम इल्ला ईमानं व तस्लीमा, और इस वाक्य ने इनमें किसी भी शय का इजाफा नहीं किया मगर ईमान और फर्माबरदारी का। ये है इस्लाम के रास्ते में मुश्किलात के आने में खैर का पहलू, ईमान बढ़ता है और तस्लीम यानी फर्माबरदारी बढ़ती है। देखिए इस जंग में तीर नहीं चले इक्का दुक्का के सिवा, तलवारें नहीं टूटी, कुछ नहीं हुआ। अब इमेजिन करें, मेरे जहन में ऐसे मजदूर आ रहे हैं, एक वो खाई सी खोदी हुई और एक उधर बैठा है, एक उधर बैठा है, थोड़ी दूर बैठे इंजॉय कर रहे हैं, बातें कर रहे हैं, कोई मुश्किल ही नहीं आई। जो चले गए खंदक के मैदान में उनको वहां कुछ मुश्किल नहीं आई। पूरे मुहासरे के जो 28 दिन थे, बल्कि वो तो रिलैक्स थे, जैसे लोगों के ड्राइवर नहीं बैठे होते घर के बाहर, दूसरा उधर बैठा, तो फिर थोड़ी देर बातें कर रहे हैं, चाय पी रहे हैं, इंजॉय करने वाली कैफियत है। और वही बात पीछे पढ़ ली सुन्नत कि वो परेशान तो थे ही नहीं, क्योंकि उनका नबी परेशान नहीं होता था मुश्किल। अल्लाह ताला कहते हैं कि इस वक्त इन मुसलमानों को उस मैदान जंग में जाकर जो मिला उसमें सबसे कीमती चीज ईमान मिला, और इनके अंदर और जज्बे पैदा हो गए कि हमने अल्लाह के रास्ते में किया। सूरह तौबा की आयत 52 में हम पढ़ चुके हैं कि जब कोई अल्लाह के रास्ते में जाता है तो क्या मिलता है, इहदल हुस्नयैन, दो भलाइयों में से एक भलाई जरूर मोमिन को मिलती है, या शहीद हो जाएगा अल्लाह के यहाँ जन्नतों में मिल जाएगा, या फिर दुनिया में फतह लेकर आएगा। कुल हल तरब्बसूना बिना इल्ला इहदल हुस्नयैन, तो अल्लाह ताला यही बात यहाँ सिखा रहे हैं कि ये रास्ता मोहब्बत का रास्ता है। जो इस रास्ते पे प्यार और मोहब्बत, रजा और तस्लीम के साथ जाएगा उसको इस रास्ते की कोई बात बुरी नहीं लगेगी, उसकी जुबान काली हो जाती है इस रास्ते का या इस सफर का कोई बुरा जिक्र करते हुए, हाय बहुत ज्यादा, हाय बहुत मुश्किल, हाय ये वो बोल के अपनी जुबान को गंदा ही नहीं करना चाहता, क्योंकि उसको पता है कि मुझे इधर से खैर मिल रही है, मैं इंसान से बंदा बन रहा हूँ, मैं क्या थी और मैं क्या बनती जा रही हूँ। मैं सोचती हूँ कि मैं और आप इस किताब का देन दे सकते हैं, इस किताब ने हमें क्या सिखा दिया। एक साथी थी तो कहती मुझे किसी ने घरों में करीब में ताना दिया कि इस किताब ने, या हमारे स्कूल का ही नाम लिया आती है वो माशाल्लाह बड़ी डेडिकेटेड है, कि तेरी जुबान खोल दी है। तो उसने कहा कि मुझे इन्होंने चुप रहना सिखाया, पहले मैं बहुत बोलती थी, बहसें करती थी मुझे थे, लेकिन मैं कह सकती हूँ कि नूरुल कुरान पे गई हूँ तो इन्होंने मुझे चुप रहना सिखाया। तो फिर उसका कोई जवाब नहीं था, ये किताब तो वो सिखा देती जो माँ नहीं सिखाती, यकीन करें। लेकिन हम इसकी कदर करेंगे तो ये हमें इससे भी ज़्यादा खजाने अपने देगी। दुआ कीजिए कि अल्लाह ताला हमें इस रास्ते पे लगाए रखे, ऐसे ही लोगों का बागे किरदार है। आयत 23 में मिनल मोमिनीन रिजालुन सदकू मा अहदुल्लाह अलैहि, अहले ईमान में वो जवान मर्द लोग भी हैं जिन्होंने सच्चा कर दिखाया वो अहद जो उन्होंने अल्लाह से किया था, यानी जानने और मानने अल्लाह के रास्ते में कुर्बान करने का अहद करके दिखा दिया। कौन थे? सारे ही ऐसे थे, गुफ्तार के गाजी नहीं थे, किरदार के भी थे। इशारा है सब सहाबा की तरफ कि जिनको पिछली जंगों में मौका नहीं मिला, कभी मिल गया, कुछ भी हुआ, कि ये गज़वे अहज़ाब के लिए उन्होंने अपने आप को पेश कर दिया। अब इनमें से आगे से दो तरह के लोग हैं, बहुत ही खूबसूरत आयत है, फमिनहुम मन कदा नहबहु, बाज तो इनमें ऐसे हैं जो अपनी नजर पूरी कर चुके हैं। ये जो लफ्ज है ना नहब, नहब कहते हैं नजर और मन्नत को जो इंसान खुद पर फर्ज कर ले। इशारा है उन लोगों की तरफ कि जो बदर में हिस्सा ना ले सके थे लेकिन इस जंग में उन्होंने हिस्सा डाल दिया, ठीक है, कुछ तो अपनी नजरें पूरी कर चुके हैं। गज़वे बदर में आपको था कि 14 सहाबा शहीद हुए थे और उहद में 70 हुए थे। फमिनहुम मन कदा नहबहु, बस बाज तो इनमें कुछ ऐसे हैं जो अपनी नजरें पूरी कर चुके हैं। इशारा है कि सन 5 हिजरी में नाजिल होने वाली इन आयतों से पहले वो शहादत का फरीजा ले चुके बदर और उहद में, ठीक है। लेकिन वमिनहुम मन यंतज़िर, और बाज इनमें से ऐसे हैं जो इंतजार कर रहे हैं। किस चीज का इंतजार कर रहे हैं? सेल का? नहीं, कि फिर कोई दुश्मन आए और हम अपनी जानें कटाएं। ये मुंतजिर है अपनी जानें कुर्बान करने के लिए कि वो अल्लाह के हजूर सुरखरू हों। और वमा बदलू तब्दीला, और इन्होंने हरगिज कोई तब्दीली पैदा नहीं की, यानी गुजरते हुए वक्त के साथ इनके शौक में कोई कमी नहीं आई। ऐसा होता है, शुरू में जोश बहुत होता है, फिर होश आने लगता है, फिर वो ऐसा ऐसा गुस्से में ढलने लगता है। खुद से पूछे, माशाल्लाह आप 21वें पारे के एंड पे खड़े हैं, क्या इस कुरान के सफर का शौक कम हो गया? जो शुरू में नियत इरादे किए थे क्या वो अब बदलते जा रहे हैं? यानी ये वो लोग हैं जो अपनी नियतें इरादे जो किए होते हैं वो बदलते नहीं है। हमने कभी किसी से कोई वादा किया होता है ना तो वो हमें भूलना ही नहीं देता, निकलवा ही लेता है वो चीज़ हमसे। खुद से जो वादे किए होते हैं ना उनको पूरा करना बहुत मुश्किल होता है। हम कई बार नियतें करते हैं कुछ अच्छे काम करने की, लेकिन चूंकि दूसरों को कोई नहीं बताया होता, वक्त आने पे हमारे अपने ही कोई मसले शुरू हो जाते हैं, हम उसको इधर उधर करके उसको पीछे से पीछे करते जाते हैं। अल्लाह उन लोगों की तारीफ कर रहे हैं जो अपनी ज़ाती ज़िंदगी के उतार चढ़ाव का नाम लेकर अपनी नेकी की नियतें नहीं बदलता। मैं इस आयत को जब पढ़ती हूँ ना, जब भी वहाँ बदलो तब्दीला, तो मेरे जहन में आता है उनके हालात बदल गए लेकिन उनके दिल की हालत नहीं बदली। देखिए हालात हम सबकी बदलते हैं, पहले अकेले थे फिर बच्चा हो गया, अनमैरिड थे तो शादी हो गई, पहले फैमिली में रहते थे अब अकेले चले गए, हालात तो बदलते हैं। सच्चा ईमान हर किस्म के हालात में एक ही रहता है, वो नहीं बदलता। पहले सेहतमंद थे अब बीमार हो गए, तो क्या हुआ, वमा बदलो तब्दीला। पहले बहुत अच्छी जॉब थी अब जॉबलेस हो गए, वमा बदलो तब्दीला। पहले बिजनेस बहुत अच्छा चलता था अब क्या है, वमा बदलो तब्दीला। देखिए जब कोई नेमत नहीं होती ना तो हम बड़ी ख्वाहिश करते हैं उसकी, मिल जाए मिल जाए मिल जाए, फिर जब मिलती है ना तो बाद दफा फर्ज समझ के निभाते हैं, पूरा तो करना ही है ना, अब बीच में क्या छोड़े, ये भी असल में ना पूरा करना है। हमेशा वही काम बनेगा जिसमें हर दिन के साथ शौक बढ़े कम ना हो। आप अपने ज़ाती तौर पे देखें, आप कोई घर लेते हैं, शुरू में बहुत शौक होता है कि अपना घर हो, फिर मिल गया, शौक शौक में उसको सजाएं संवारें, अब कुछ अरसे के बाद आपका शौक खत्म हो जाए, सफाई छोड़ दें, टेक केयर छोड़ दें, चंद सालों में क्या होगा, वो घर पहले से भी बुरा हो जाएगा। इसी को अपने दीन के हर काम में रखिए कि जब हम दिल का शौक खत्म कर देते हैं तो हमारा वो काम जो है वो पीछे होता है। ये जो आयत है इस पर एक बड़ा दिलचस्प सा नुकता है, आपको बताइए कि जो साथी कई साल से लगे होते हैं उनको कई मौके मिल जाते हैं नेकी के कामों के, लेकिन जो सबसे नया ग्रुप है ना, जैसे अभी जिस ग्रुप की तकमील के लिए मैं गई थी, तो उनमें बड़ा जोश है, थोड़े से लोग हैं, तो वो हमारे जो पुराने साथी है ना, वो मैं उनके सामने कहती हूँ कि ये बताएं मुझे कि आप बड़े अब कूल काम लगते हैं तो ये इतना क्यों हिलजुल रहे हैं ना, तो मैं उनको कहती हूँ कि असल में अभी इन्होंने कुछ किया जो नहीं है, आप करके काफी थक चुके हैं या ठंडे हो गए हैं। कहते हैं साजा हम बिल्कुल नहीं ठंडे हुए, ये जज्बाती हैं, हम जज्बाती नहीं, हम समझदार हैं। यानी कहने का मतलब यह है कि हम अपने ऊपर लेके सोचें, पिछला साल उससे पिछला उससे पिछला उससे पिछला, अगर हम सिर्फ शौक के लिए नेकी का काम कर रहे होते तो शौक तो पूरा हो गया, शौक के लिए पढ़ा रहे होते तो शौक तो पूरा हो गया, समझिए ना, कोई भी काम आप नेकी का करते हैं, शौक खतरनाक चीज है। शौक तो ऐसे बदलते हैं, रंग बदल जाते हैं, ये सिर्फ वही करेगा शौक जिसका मिशन में बदल जाएगा, जिसको इसमें अपनी जिंदगी को लगाना है, जिसने इसने खपाना है, जिसमें उसने कहा है। हम अक्सर ये दुआ नहीं करते, अल्लाह आप जिंदगी के आखिरी दम तक दीन का काम कराना, तो बीमार होते हैं तो घर बैठ जाते हैं, कैसे दुआ पूरी कराएंगे अपनी। भाई देखिए बीमारी में सेहत से ज्यादा मरने के चांसेस होते हैं ना, ये अलग बात है कोई बीमारी में नहीं मरता, तो जब बीमारी में आप नेकी छोड़ के बैठ जाते हैं तो आपने अपनी दुआ कैसे कबूल करानी है। अल्लाह ने तो कहा चलो इनकी मौत जो है वो नेकी के काम के दौरान आएगी, तो पता चला नहीं वो तो रेस्ट पे चले गए। वमा बदलू तब्दीला, हमेशा अपने ऊपर लेकर सोचे, और याद रखिए कि अल्लाह ताला ने ये बात एक से ज्यादा जगह कही है कि जब भी अल्लाह दुनिया में मुसलमानों को गालिब करेगा, उनसे कोई खैर का काम लेगा जैसे खंदक का था, तो कुछ ना कुछ मुश्किलें तो आएंगी। चंद आयतों के नंबर नोट करें, कभी भी आपको कोई अपने दीन के सफर में मुश्किल पेश आए ना, तो बस इन आयतों को जाके पढ़ना शुरू करें, कैसे, वजीफे के तौर पे ना, 12 दफा 120 बार ऐसी करना है ना, नहीं उस पे तर्जमे पे गौर करें। पहली आयत है सूरह बकरा की 214, अम हसिब तुम अन तदखुलुल जन्ना, बस इतना बोलती हूँ आगे आप खुद ही देख लें। फिर इसी तरह सूरह अल अनकबूत की आयत नंबर 2 से 3, अहसिबन्नास यत्रकू यकूलू आमन्ना वहुम ला यफ्तनून। याद रखिए कि मुश्किलात को देखकर ईमान का मुतजलजल होना ये निफाक की अलामत है। और अब अगला जुमला लिखिए, मुसीबतों के सैलाब को देखकर ईमान मुतजलजल होने की बजाय बढ़ जाना ये बंदे के मोमिन होने की अलामत होती है। आसान लफ्ज बोल देती हूँ कि मोमिन मुश्किलों में ज्यादा ईमान लाता है। गर्मियों में हमारा कद ज्यादा बढ़ता है, आपको पता है سردیوں میں گروتھ رک جاتی ہے پودوں کی. ہماری جسم کا بھی یہی حال ہے، دنیا کا بھی یہی حال ہے، گرمیوں میں، مشقتوں میں گروتھ زیادہ ہوتی ہے. اگر ہمارے اوپر دین کے راستے میں مشکلات نہ آئیں تو ہمارا ایمان کبھی نہیں بڑھے گا، اور جو اس مشکل کی وجہ سے پیچھے ہو جاتے ہیں وہ اپنے ایمان کو بیچ کے جا چکے ہوتے ہیں، ان کو نہیں پتہ چلتا، لیکن وہ اللہ تعالیٰ کی طرف سے ایک پیچھے ہوتا ہے. سوال پیدا ہوتا ہے کہ ایمان اور تسلیم دو لفظ یہاں کیوں آئے، ایمان و تسلیما. تھوڑا سا اس کو بھی سمجھیے گا، میں پڑھ کے سناتی ہوں آپ کو ایک کوٹیشن. ایمان و تسلیم دراصل نفس کی ایک ایسی کیفیت ہے جو دین کے ہر حکم اور ہر مطالبے پر امتحان میں پڑ جاتی ہے. بات واضح؟ ایسی کیفیت جو دین کے ہر حکم اور ہر مطالبے پر امتحان میں پڑ جاتی ہے. دنیا کی زندگی میں ہر ہر قدم پر انسان کے سامنے وہ مواقع آتے ہیں جہاں دین یا تو کسی چیز کا حکم دیتا ہے یا کسی چیز سے منع کرتا ہے، یا جان یا اور مال اور وقت اور محنت اور خواہشات نفس کی قربانیوں کا مطالبہ کرتا ہے. ایسے ہر موقع پر اطاعت سے جو منہ پھیر لے گا اس کے ایمان اور تسلیم میں کمی واقع ہوگی، اور اس کا اپوزٹ جو شخص حکم کے آگے سر جھکا دے گا اس کے ایمان و تسلیم میں اضافہ ہوگا. انسان ابتدا میں صرف کلمہ اسلام قبول کرنے سے مومن اور مسلم ہو جاتا ہے، لیکن وہ ساکن و جامد حالت نہیں ہے. یہ نوٹ کیجئے گا، ہم جب کلمہ پڑھتے ہیں لا الہ الا اللہ یا مسلمان ہوتے ہیں نا، تو یہ کوئی سائلنٹ چیز نہیں ہے کہ سٹیبل ہے، یہ ایک مقام پر ٹھہری ہوئی چیز نہیں، بلکہ اس میں تنزل اور ارتقاء دونوں کے امکانات، تنزل کم ہونا اور ارتقاء بڑھنا، یعنی ایمان گھٹتا بھی اور بڑھتا بھی ہے. خلوص اور اطاعت میں کمی اس کے تنزل کی موجب ہوتی ہے. یہ جملہ لکھ لیں، خلوص اور اطاعت میں کمی، دل کا خلوص اور رضا کی اطاعت، اس میں کمی آئے گی نا تو ایمان میں تنزل آئے گا، گر پڑے گا، ڈاؤن فال ہوگا ایمان کا. یہاں تک کہ ایک شخص پیچھے ہٹتے 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 ایمان کی اس آخری سرحد پر پہنچ جاتا ہے جہاں سے صرف ایک بال کے برابر بھی پیچھے جائے تو مومن کی بجائے منافق ہو جائے. جی اب آپ خود سوچیں، کنارے پہ تو بچہ کھڑا ہو تو ہماری جان پہ آ جاتی ہے، ہائے گر نہ جائے. تو کتنے لوگ ہیں جو میں یا عبد اللہ اللہ ہر بن صورت حج میں پڑھ چکے، کناروں پہ رہتے ہیں. اب اس کا اپوزٹ بھی سنیے، اس کے برعکس خلوص جتنا زیادہ ہو، اطاعت جتنی مکمل ہو، اور دین حق کی سر بلندی کے لیے لگن اور دھن جتنی بڑھتی چلی جائے. چار باتیں آپ اپنے آپ کو اور میں اپنے آپ کو چیک کر لیتے ہیں، خلوص جتنا بڑھے، اطاعت مکمل ہو، دین حق کی سر بلندی کی لگن ہو ہے، اور دھن ہو، یہ جتنی بڑھیں گی ایمان اسی نسبت سے بڑھتا چلا جاتا ہے، یہاں تک کہ آدمی صدیقیت کے مقام پر پہنچ جاتا ہے. لیکن یہ کمی بیشی جو کچھ بھی ہے اخلاقی مراتب میں ہے، جس کا حساب اللہ کے سوا کوئی نہیں لگا سکتا. یعنی میں اور آپ نہیں کہہ سکتے کسی کو کہ تم ایمان کے اسلام کے کس درجے پہ ہو، یہ اللہ کو پتہ ہے، وہ کرے گا. ہمارے لیے اتنا پتہ ہے کہ جو زبان سے ایمان کا دعویٰ کرتا ہے وہ مسلمان ہے، دیٹس اٹ. ہم کسی کو یہ نہیں کہہ سکتے تم آدھے مسلمان ہو، پاؤ ہو، دگنے ہو، چنگنے ہو، یہ اللہ کے معاملے ہیں، اس لیے بندے کو اس کی فکر کرنی چاہیے. تو بات یہ ہے کہ ہم سب اپنے آپ کو چیک کریں کہ ہم کہاں کھڑے ہیں. نیتیں تو نہیں بدل جاتی، جن کو نعمت نہیں ملتی ان کی تو بات ہی نہ کریں، جن کو نعمت ملے اور پھر ان کی نیت بدل جائے پھر یہ محرومی کی بات ہے. اب وہ لوگ جنہوں نے نیتیں نہیں بدلی ان کے ساتھ قیامت کے دن کیا ہے، اور جو بدل گئے ان کا، آیت 24 میں دونوں کا ذکر ہے، لِيَجْزِيَ اللَّهُ الصَّادِقِينَ بِصِدْقِهِمْ، تاکہ اللہ سچوں کو ان کی سچائی کا پورا بدلہ دے، وَيُعَذِّبَ الْمُنَافِقِينَ إِنْ شَاءَ أَوْ يَتُوبَ عَلَيْهِمْ، اور منافقوں کو چاہے تو عذاب دے اور چاہے تو ان کی توبہ قبول کر لے، إِنَّ اللَّهَ كَانَ غَفُورًا رَحِيمًا، بے شک اللہ بخشنے والا اور مہربان ہے. اس ایک آیت میں دو تین باتیں بہت ہی خوبصورتی سے دیکھیے گا اس کو. پہلی بات دیکھیے کہ جہاں سچے لوگوں کی بات ہوئی تو کوئی آپشن نہیں ہے، اٹ ول، یہ ہوگا، کیسے؟ لی یجزی اللہ الصادقین بصدقہم، یعنی جو دل کے سچے، دو چیزیں دیکھی ہیں نا ہم نے، اخلاص اور اطاعت، جن کے دلوں میں اخلاص ہے اور عمل میں اطاعت ہے، دیر از نو ڈاؤٹ کہ اللہ ان کو جزا نہ دے، ضرور دے گا. یہ مطلب ہے قیامت کے دن خلوص اور اطاعت والے لوگوں کے ساتھ کوئی ایکسیڈنٹ نہیں ہوگا، ٹھیک ہے. لیکن دوسری طرف جو دوسرا ٹولہ چل رہا ہے ساتھ ساتھ، لی ویعذب المنافقین، اب یہاں بات پوری ہو گئی نا، کیونکہ لی یجزی تھا، یہاں یعذب آ گیا، لیکن یہاں اللہ نے پھر آپشن ڈال دی، انشاء او یتوب علیہم، چاہے منافقوں کو عذاب دے چاہے ان کو معاف کر دے. اللہ کے بندے ہیں، اللہ جانے وہ جانے مجھے اور آپ کو کسی منافق کی کیا فکر. ہم کیوں کہتے ہیں فلاں مجھے پتا پکا منافق، کھوٹا فلاں دل کا برا. آپ اور میں اپنی فکر کریں، اپنی جان لے لیں، ہم بچ گئے نا تو ساری دنیا بچ گئی. اللہ چاہے منافقوں کو معاف کر دے، کیونکہ وہ ہے ہی بخشنے والا، مہربان ہے. اور اس آیت سے یہ اشارہ بھی ملتا ہے کہ اس وقت یعنی سن 5 ہجری تک منافقین کے لیے توبہ کا دروازہ کھلا تھا، ابھی تک مہلت تھی، لیکن جب یہ مہلت ختم ہو گئی تو سورت نساء 145 جو مدنی سورت ہے، جو آف کورس اس کے بعد کی ہے، اس میں اللہ نے کہہ دی ان المنافقین فی الدرک الاسفل من النار، کہ بے شک منافق تو جہنم کے سب سے نچلے درجے میں ہوں گے، ولن تجد لهم نصیرا، اور تم ان کا کوئی مددگار نہ پاؤ گے. اسی طرح سورت توبہ میں غزوہ تبوک کا ذکر آیت 80 میں، استغفر لهم او لا تستغفر لهم، تم ان کے لیے استغفار کریں یا نہ کریں، 70 بار بھی کریں گے تو اللہ ان کو ہرگز معاف نہیں کرے گا، کیونکہ یہ اللہ اور اس کے رسول کے ساتھ کفر کر چکے، اور اللہ ایسے فاسقوں کو ہدایت نہیں دیتا. چلیے اب یہاں تک غزوہ خندق کا کون سا حصہ پورا ہوا؟ مدینہ کی سائڈ کے جو لوگ تھے، مسلمانوں میں یا سچے مومن تھے یا منافق تھے، دونوں کا انجام کھول دیا. اب سوال پیدا ہوتا ہے کہ وہ جو سارے مل کے آئے تھے وہ کدھر گئے؟ احزاب، گروہ، ٹروپس، ان کا کیا بنا؟ تو آیت 25 میں اللہ تعالیٰ کہتے ہیں ورد الذین کفروا بغیظہم، اور لوٹا دیا اللہ نے کافروں کو ان کے غصے کے ساتھ ہی، یعنی وہ واپس گئے پاؤں پٹکتے ہوئے، لے کے کچھ نہیں گئے، آپس میں پھوٹ پڑ گئی، سیاسی ہتھیار جو تھے وہ ان کے کسی کام نہ آئے، نہ جنگ کی نوبت آئی، اپنا ہدف بھی حاصل نہ کیا، تو مسلمانوں کے لیے دلوں میں غصے کی آگ لے کر گئے، اس کو بھی ٹھنڈا نہیں کر سکے، غیظ و غضب میں چلے گئے. لم ینالوا خیرن، وہ تو کوئی کامیابی بھی حاصل نہ کر سکے، ان کو ناکامی اور حسرت کے سوا کچھ ملا نہیں. چلو اور کچھ نہیں، 4-5 کے سر کاٹ کے لے چکے ہوتے تو خوش ہوتے، چلو ہماری ساری چکوتاؤں سے اتنے مسلمان مارے گئے، وہ بھی نہ ہوا. وقف اللہ المؤمنین القتال، اور اللہ کافی رہا اہل ایمان کے لیے، یا اہل ایمان کی طرف سے قتال کے لیے. کتنا خوبصورت جملہ، مومنوں کو لڑنے ہی نہیں دیا اللہ نے، اللہ خود ہی ان کو نبٹ کے آ گیا، یہ مطلب ہے. کھلی جنگ کی نوبت نہ آئی، وہ جو ساری اسٹریٹجیز لے کر آئے، جو پلاننگز کر کے آئے ہوں گے، وار ٹیکٹس تھی، سب بیکار ہو گئی. اللہ نے اپنے لشکروں کے ذریعے ان کو شکست دی. اہل ایمان کو اعصابی امتحان میں تو ڈالا، لیکن ان کو نقصان نہیں پہنچا، کیونکہ وکان اللہ قویاً عزیزاً، اللہ بڑی غالب اور قوت والا. اب بتائیے کیا آج بھی اللہ القوی ہے؟ آج بھی اللہ سبحانہ تعالیٰ جو ہیں وہ العزیز ہیں؟ پھر آج ایسا کیوں نہیں ہوتا؟ آج مسلمانوں کے ساتھ ایسا کیوں نہیں ہو رہا؟ آپ کہیں کہ آج وہ مسلمان نہیں ہے، اور یہاں لفظ کی خیر نکرہ میں ہے، بڑی تو بڑی، چھوٹی بھی کوئی کامیابی نہیں ان کو ملی، کچھ نہیں ملا، اللہ نے اپنی طرف سے سارا کچھ کیا. آپ کو تھا کہ نبی صلی اللہ علیہ وسلم کی زبان پہ ایک دعا تھی، صحیح بخاری میں آتی ہے، لا الہ الا اللہ وحدہ صدق وعدہ ونصر عبدہ وعز جندہ وہزم الاحزاب وحدہ فلا شیء بعدہ. اللہ اس کے سوا کوئی الہ نہیں، وہ اکیلا ہے، اس نے اپنے وعدے کو سچ کیا، اپنے بندے کی مدد کی، اور اس کے لشکروں کو عزت دی، اور احزاب کو اکیلے ہی نبٹ لیا، اور اس کے بعد کوئی چیز نہیں ہے. یہ دعا اللہ کے نبی کی زبان پہ تھی. آج بھی صحیح کے وقت یہ دعا پڑھتے ہیں ہم لوگ، ठीक है, हज से वापसी पर भी और उमरे और गजवे से वापसी पर अमूमन इस किस्म की दुआएं अल्लाह के नबी पढ़ते थे। तो यहाँ पे गजवा खंदक का जिक्र पूरा हुआ है। अब क्योंकि अगली आयत में गजवा बनी कुरैज़ा का जिक्र है, तिलावत सुनवाएं आयत नंबर 26 से आगे की, फिर इंशाल्लाह हम उसको देखते हैं।
لقد كان لكم في رسول الله أسوة حسنة لمن كان يرجو الله واليوم الآخر وذكر الله كثيرا ولما رأى المؤمنون الأحزاب قالوا هذا ما وعدنا الله ورسوله وصدق الله ورسوله وما زادهم إلا إيمانا وتسليما من المؤمنين رجال صدقوا ما عاهدوا الله عليه فمنهم من قضى نحبه ومنهم من ينتظر وما بدلوا تبديلا ليجزي الله الصادقين بصدقهم ويعذب المنافقين إن شاء أو يتوب عليهم إن الله كان غفورا رحيما ورد الله الذين كفروا بغيظهم لم ينالوا خيرا وكفى الله المؤمنين القتال وكان الله قويا عزيزا وأنزل الذين ظاهروهم من أهل الكتاب من صياصيهم وقذف في قلوبهم الرعب فريقا تقتلون وتأسرون فريقا وأورثكم أرضهم وديارهم وأموالهم وأرضا لم تطئوها وكان الله على كل شيء قديرا يا أيها النبي قل لأزواجك إن كنتن تردن الحياة الدنيا وزينتها فتعالين أمتعكن وأسرحكن سراحا جميلا وإن كنتن تردن الله ورسوله والدار الآخرة فإن الله أعد للمحسنات منكن أجرا عظيما